यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज र भोलि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन सरकारको आग्रह। एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। भेनेजुएलामा भूकम्पपछिको उद्धारमा ढिलाइ हुँदा स्थानीय बासिन्दा आफै भग्नावशेष खोतल्दै र फिफा विश्वकप अन्तर्गत जापानलाई हराउँदै ब्राजिल तथा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम 16मा अहिले नेदरल्याण्ड्स र मोरक्को खेल्दै।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढ़ी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ़ने, कटान तथा डुबानको उच्च जोखिम रहनेछ। आकस्मिक बाढ़ी आउन सक्ने, खोला तथा नदी आसपासका बस्ती, पहिरोको जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवत जावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ। त्यस्तै डुबानको सम्भावना भएका क्षेत्रका नागरिकलाई उच्च तथा सुरक्षित स्थानमा सर्न, परिवार र छिमेकीलाई समयमै जानकारी दिन तथा आवश्यक परे सुरक्षित आश्रय स्थलमा जान प्राधिकरणले सुझाव दिएको छ। विपद प्रतिकारका लागि तीनै तहका सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा डोजर, एक्सावेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ। यसैगरी पूर्व तयारी, पूर्व कार्य तथा प्रतिकार्यमा संलग्न साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समितिसँग समन्वय गरी सतर्क अवस्थामा रहन भनिएको छ। प्राधिकरणले वर्षा र बाढ़ी सम्बन्धी जानकारीका लागि 1155 नम्बरमा सम्पर्क गर्न तथा विपदका बेला सहायता आवश्यक परे 1149 नेपाल प्रहरीको 100 तथा सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सुरक्षित राख्न पनि आग्रह गरेको छ। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शिक्षामा गरीब वर्गको पहुँच सहज, दलित र गरीबको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यमवर्ग र गरीब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउँदै स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ़दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि अपरान्न 1:15 बस्नेछ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले हिजो एमाले उपाध्यक्ष समेत रहनुभएका पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिजो म्याथपका लागि अदालत उपस्थित गराइएको थियो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदका काम व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट न्याय लिइरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि हिजो काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड़ थियो। सभामुख डोल प्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढ़िरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिकोत्सव समारोहमा उहाँले कम्प्यूटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथीभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बम बहादुर बोहरा विरूद्ध 22 लाख भन्दा बढ़ी बिगो माग दावी गरेको छ। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणको काम शुरू भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले जानकारी दिनुभयो। अब रिपोर्ट। बाजुराको पूर्वी भेगका किसानहरू खडेरीका कारण समस्यामा परेका छन्। झण्डै 80% खेतीयोग्य जमीन आकाशे पानीको भरमा निर्भर रहेको बाजुरामा 3 महिनादेखि पानी नपर्दा लगाइएका तरकारी बालीहरू सुक्न थालेका छन् भने असारको मध्यसम्म पनि खेत रोपाई शुरू हुन नसकेको स्थानीयको भनाइ छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
बाल्टोबाट पानी छैन, सौर्यबाटीबाट पानी बर्षाको छैन, हामीले अब कहिले बाली लगाएर अब कहिले खाने, हामी त समक्ष भइगयो।
बुढीनन्दा नगरपालिका 7 का स्थानीय रंगवीर गण्डारा बाजुराको पूर्वोत्तरी क्षेत्रका अधिकांश किसान यति बेला आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गरिरहेका छन्। करिब 3 महिनादेखि पानी नपर्दा खेतबारी बाँझै छन् भने रोपाईका लागि तयार पारिएको बिउ समेत सुक्न थालेपछि यस वर्ष उत्पादन घट्ने र खाद्य संकट निम्तिने चिन्ता किसानहरूको छ। समाल गाउँकी स्थानीय कृषक अवि गण्डारा।
पानी नपरिकन खरेडी पढिया, बिउ बेन्ना त सब सुकिसक्या, हात पात भन्ने चिजै नै, मान्छे पनि डालाबाट लुग्नु भइगयो, हाम्रा त मर्नु भइगयो, उला पन्दाला छिया बस्दैन, गाड आउँदैन, सब बिउ बेन्नाटी हुकिकन हामी त त्यसै बसिया।
हरेक वर्ष दोहोरिने खडेरी समस्याबाट दीर्घकालीन छुटकाराका निम्ति खेतबारीसम्मै सिंचाई सुविधा विस्तार गर्न र वैकल्पिक आय आर्जनका कार्यक्रम सञ्चालन गर्न किसानहरूले सरकार आग्रह गरेका छन्। स्वामी कार्तिक खापर गाउँपालिका 3 का स्थानीय निराजन कटेल।
पानी पर्न सकेको छैन, हाम्रोतिर धान रोप्न शुरू भएका छैनन्, तरकारीको बोटहरू लगाउँदा पनि यहाँ सुकिरहेको छ। हाम्रो लागि नेपाल सरकारले दीर्घकालीन व्यवस्था गरेर हामीले आकाशे पानीको भरमा मात्रै होइन, यहाँ सधैँभरि हामीले रोपाई गर्न पाओस्।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहमा हालसम्म वर्षा नभएकाले असारे खेतीपाती जोखिममा परेको पर खडेरी लम्बिँदै गए खाद्य संकट नै उत्पन्न हुने अवस्था छ। कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख प्रेमराज नेउपाने,
तीन महिना भयो पानी भएको छैन, माथिल्लो बेल्ट हाम्रो जगन्नाथ गिरी नन्दा हिमाली समी कार्तिक जो सिंचाईको नलाग्ने क्षेत्रहरूमा खडेरीको कारणले तरकारी बाली र धान बालीलाई धेरै प्रभावित पारेको छ, धेरै ठुलो समस्यामा छन् किसानहरू, खाद्य सुरक्षामा पनि यसले असर देखाउने छ।
80% खेतीयोग्य जमिन आकाशे पानीकै भरमा निर्भर रहेको बाजुरामा लगातारको खडेरीले पूर्वोत्तरी क्षेत्रका किसानको आशा र मेहनत माथि प्रश्न चिन्ह खडा गरिरहेको छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
रिपोर्टपछि बाँकी समाचार। ठेकेदार कम्पनीको लापरवाहीका कारण खोटाङको जन्तेढुङ्गा गाउँपालिका 5 चिसापानी बजारमा निर्माणाधीन 1500 आधारभूत अस्पताल भवन अलपत्र परेको छ। ठेकेदार कम्पनी ड्रागन रियर जेबी र गाउँपालिका बीच विक्रमसम्म 2078 असार 25 गते ठेक्का सम्झौता भएको थियो। कम्पनीले 2079 असार 28 भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिसक्नुपर्ने व्यवहार सम्झौतामा उल्लेख छ। कुल 20,71,590 निर्माण सम्पन्न हुने अस्पताल भवनको काम 33% मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभयो। अब अर्को रिपोर्ट। सरकारले 2075 सालमा धनकुटाका दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू नमस्ते झरना र पटेक डाँडालाई 100 पर्यटकीय गन्तव्य सूचीमा राखेर घोषणा गरेको थियो, तर पछिल्लो समय बाढ़ीले पुर्याएको क्षतिका कारण नमस्ते झरना र पूर्वाधार निर्माण सम्पन्न नहुँदा पटेक डाँडा सुनसान बनेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटाको सागुरीगढ़ी गाउँपालिका वडा नम्बर 6 सिमसुवामा रहेको नमस्ते झरना कुनै समय पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य थियो। गर्मीयाम शुरू हुनासाथ यहाँ आन्तरिक तथा भारतीय पर्यटकको ठूलो भीड़ लाग्थ्यो, तर अहिले अवस्था फेरिएको छ। गत वर्षको बाढ़ीले झरनासम्म पुग्ने सिंढी र पुल बगाएपछि पूर्वाधार कमजोर बनेको छ। पर्यटकहरूमा असुरक्षाको भावना बढेसँगै आगन्तुक उल्लेख्य रूपमा घटेको झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताउनुभयो।
अहिले बाढी पहिरो आइरहेछ, त्यसमा माथि जाने अवस्थै हुँदैन, भेला आएर झरना हेर्न आएको उनीहरू अनि यहाँबाट माथि जानै पाउँदैन त किन आउँछ मान्छेहरू, आउँदै आउँदैन।
पर्यटक घटेसँगै यसको असर स्थानीय अर्थतन्त्रमा पनि परेको छ। नमस्ते गोलाई आसपासका 2 दर्जन भन्दा बढी होटल तथा लजहरू प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाले झरनालाई सुरक्षित र आकर्षक बनाउन दीर्घकालीन योजना अघि सार्ने तयारी रहेको सागुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो।
स्थायी संरचना बनाउनको लागि हामीलाई ट्रस्ट पुल नै आवश्यकता पनि परेको छ, त्यो खोला तर्नको लागि। झरनाको आसपासमा आउने पर्यटकलाई सुरक्षाको लागि हामीले तार जाली लाउनेदेखि लिएर अस्थायी बाटो निर्माण गर्ने कामहरू गरेका छौँ।
धनकुटाको सबैभन्दा अग्लो र मनोरम स्थान हो पटेक डाँडा। समुद्री सतहबाट 2702 मिटर उचाइमा रहेको यो डाँडाबाट मकालु, कञ्चनजङ्घा लगायतका हिम श्रृङ्खला, सूर्योदयको दृश्य र पूर्वका विभिन्न जिल्लाको मनोरम दृश्य देख्न सकिन्छ। तर पूर्वाधार निर्माण र प्रचार प्रसारको कमीले पर्यटक सिजनमै पनि यहाँ सुनसान देखिन्छ। पटेक डाँडा धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका र तेह्रथुमका 2 स्थानीय तहको सिमानामा पर्छ। 4 स्थानीय तहबीच समन्वय अभाव हुँदा विकास कार्य प्रभावकारी बन्न नसकेको स्थानीय मुडु शेर्पाले बताउनुभयो।
पार्कहरू बनाउने, एउटा भ्यू टावर, अन्य ठाउँहरू हेर्नको लागि बनाउने भने एडभर्टाइजिङ बेसी गर्ने हुन्छ, अलिकति पर्यटन बढ्थ्यो कि जस्तो लाग्छ।
कोशी राजमार्गमा पर्ने सिधुवा बजारबाट करिब 45 मिनट तथा नुन्थलाबाट 15 मिनटकै पैदल यात्रामा पुग्न सकिने पटेक डाँडासम्म पुग्न आधा ठाउँमा मात्र सिंढी निर्माण गरिएको छ। स्थानीय तहको बजेटबाट मात्रै बाँकी काम गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
हाम्रो पालिका स्तरबाट मात्रै सम्भावना देखिँदैन, त्यस कारणले संघ र प्रदेश सरकारको पनि त्यहाँ आँखा पुग्नुपर्छ, त्यसका लागि हामी अनुरोध गरिराखेका छौँ।
सरकारले 2075 सालमै 100 गन्तव्य सूचीमा समावेश गरेका यी दुवै स्थान नमस्ते झरना र पटेक डाँडा अहिले विकास र संरक्षणको पर्खाइमा छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। गत साताको शक्तिशाली 2 भूकम्पबाट प्रभावित भेनेजुएलाका धेरै क्षेत्रमा सरकारी उद्धार तथा राहत पर्याप्त रूपमा नपुगेको भन्दै स्थानीय बासिन्दाले आफ्ना आफन्त र छिमेकीको खोजी आफै गरिरहेका छनृ सबैभन्दा बढ़ी प्रभावित बन्दरगाह शहर लागुआइरामा स्थानीयवासीले फलामका रड, हथौड़ा र कुटोको सहायताले भग्नावशेष हटाउँदै हराइरहेका आफन्तको खोजी गरिरहेका बीबीसीले लेखेको छ। अझै पनि 10,000 मानिस बेपत्ता रहेको अनुमान गरिएको छ। हालसम्म 1,700 भन्दा बढ़ीको मृत्यु पुष्टि भएको छ। गत बुधबार 39 सेकेण्डको अन्तरमा 7.2 र 7.5 म्याग्निच्युडका दुई भूकम्प उत्तरी लागुआइरा राज्यमा जाँदा करिब 800 भवन पूर्ण रूपमा भत्किएका थिए। अहिले पनि पराकम्पहरू गइरहेका छन्। अन्तर्राष्ट्रिय उद्धार टोली घटनास्थलमा पुगे पनि जीवित मानिस भेटिने सम्भावना अब क्रमशः कमजोर बन्दै गएको छ। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रेलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दावीप्रति गम्भीर शंका व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लण्डनमा क्यूदो न्यूजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। पाकिस्तानले अफगानिस्तानका विभिन्न प्रान्तमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 36 जनाको मृत्यु भएको छ। घटनामा 160 भन्दा बढ़ी मानिस घाइते भएका छन् भने मृत्यु हुनेमा सबै सामान्य नागरिक रहेका र तीमध्ये केही बालबालिका र महिला समेत रहेका अधिकारीहरूले बताएका छन्। अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको यस आक्रमणलाई कायरताको संज्ञा दिँदै घोर निन्दा गरेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। कुनै पनि प्रकारको लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि अर्थमन्त्रीको भनाई थियो। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजार सुधारका लागि एक वर्षमा गर्ने कामको योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। शपथ ग्रहणपछि नवनियुक्त अध्यक्ष भट्टले पुँजी बजारको सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिशहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। शपथ ग्रहण गरे लगतै अध्यक्ष भट्टले नेपाल धितुपत्र बोर्डको कार्यालयमा पदभार समेत सम्हाल्नु भएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लामा असार 14 सम्ममा 20.8% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेशका 12 जिल्लाको धान रोपाई हुने 3,01,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको कृषि विकास निर्देशनालय कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढी 45% धान रोपाई सम्पन्न भएको छ भने रूपन्देहीमा 43% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी बाँकेमा 33,780 हेक्टर क्षेत्रफल मध्ये केवल 168.9 हेक्टर क्षेत्रफल अर्थात 0.5% क्षेत्रफलमा मात्र धान रोपाई सम्पन्न भएको छ। पर्वत जिल्लाको मासिला गाउँपालिका साग सब्जी र खसी बोका बिक्री गरी पछिल्लो 20 महिनामा 8 करोड़ आमदानी गरेको छ। त्यहाँ स्थित 6 वडाका 883 कृषकले उत्पादन गरेका साग सब्जी, खसी बोका, स्थानीय जातका कुखुरा र दूध बिक्री गरी उक्त रकम आमदानी भएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भूषालले जानकारी दिनुभयो। उत्पादित कृषिजन्य वस्तु सदरमुकाम कुस्मा, छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गर्ने गरिएको छ। पालिकाले स्थानीय किसानलाई साग सब्जीमा प्रति किलो 5, मासुजन्य वस्तुमा 25 तथा दूधमा प्रति लिटर 10 रूपियाँ अनुदान दिँदै आएको छ। कृषकको उत्पादनको यकिन मापन गर्ने कार्यका लागि गाउँपालिका भित्रका मुख्य टोलमा 33 तराजु वितरण गरिएको छ। तरकारी खेतीमा लागेका त्यहाँका हरेक कृषकले न्यूनतम 2,00,000 देखि 10,00,000 सम्म आमदानी गर्ने गरेका छन्। औषधि व्यवस्था विभागले रूपन्दे स्थित ग्रेस फार्मास्युटिकल्स प्रणालीद्वारा उत्पादित लिनारेस M850 ट्याब्लेट गुणस्तरहीन भएको पुष्टि गरेको छ। विभागले औषधिको बिक्री वितरण रोक्न तथा बजारबाट सो औषधि फिर्ता गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ। बजार अनुगमनका कार्यक्रममा संलग्न गरिएको नमूनालाई राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा त औषधि निर्धारित गुणस्तर मापदण्ड अनुसार नभएपछि बिक्री वितरणमा रोक लगाइएको हो।
ब्राजिल र पाराग्वे फिफा विश्वकप 2026 अन्तिम सोह्रमा प्रवेश गरेका छन्। गैराती भएको खेलमा जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम सोह्रमा प्रवेश गरेका हुन्। जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै पाराग्वे अन्तिम सोह्रमा स्थान बनाउन सफल भएको हो। निर्धारित समय र अतिरिक्त समयसम्म खेल बराबरीमा सकिएपछि खेलको नतिजा टाई ब्रेकरमा पुगेको थियो। अब पाराग्वेले अन्तिम सोह्रमा फ्रान्स र स्वीडेन बीचको विजेतासँग खेल्नेछ। यस्तै पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जापान विरूद्ध जित निकालेर अन्तिम सोह्रमा पुगेको हो। जापानका काइसु सानोले खेलको 29 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको 56 मिनटमा ब्राजिलका कासेमिरोले हेड मार्फत गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। खेलको दोस्रो हाफको अतिरिक्त समयमा ग्राबियल मार्टिनेलीले निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम सोह्रमा प्रवेश गर्न सफल भएको हो। नकआउट चरणको खेलमा अहिले नेदरल्याण्ड्स र मोरक्को बीच खेल भइरहेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र हिमाली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका तराई भागकामा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुने, कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भागका थोरै स्थानमा अधिकदेखि अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस, बागमती र कर्णालीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.2 र न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। आज र भोलि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन सरकारको आग्रह। एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। भेनेजुएलामा भूकम्पपछिको उद्धारमा ढिलाइ हुँदा स्थानीय बासिन्दा आफै भग्नावशेष खोतल्दै र फिफा विश्वकप अन्तर्गत जापानलाई हराउँदै ब्राजिल तथा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम सोह्रमा प्रवेश, अहिले नेदरल्याण्ड्स र मोरक्को खेल्दै। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजी भाषामा समाचार प्रसारण हुनेछ। हवस् त, नमस्कार।